यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा मृत्यु भएका मध्ये 974 जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार शव भेटिएका मध्ये 320 आंशिक अंग, 382 पुरूष, 209 महिला, 35 बालिका र 28 बालक छन्। फेला परेका शव मध्ये 927 जाँच मुजुल्का गरिएको, 413 माटोमुनि व्यवस्थापन गरिएको तथा 51 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यसै गरी 11,379 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। भोटे कोशी र त्रिशुली नदीको बहाव सतर्कता तह भन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटे कोशीमा आएको बाढ़ी पश्चात ती नदीमा पानीको बहाव तल रहे तापनि सतर्कता अपनाउन भनेको हो। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढ़ी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धु, पाल्चो, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ। रसुवाको भोटे कोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शव मध्ये हालसम्म 280 शवको फोरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवघाट स्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातीदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट संकलन गरेका शव अस्पतालमा पुर्याई संरक्षण गरेका थिए। यही भदौ 11 गते बिहानदेखि फोरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फोरेन्सिक परीक्षण, डीएनए लगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम शुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशुली र नारायणी नदीबाट 321 शव संकलन गरिएको छ। तीमध्ये 12 शवको शनाखत भई आफन्तले बुझिसकेका छन्। संकलित शव मध्ये 66 महिला, 116 पुरूष, 7 बालक, 6 बालिका र 126 पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन्। यस्तै रसुवाको भोटे कोशी नदीमा गत बुधबार गएको बाढ़ीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानूनी प्रक्रिया अनुसार पोखरा पुर्याइएका शव जमीन मुनि व्यवस्थापन गरिने भएको छ। नवलपुर, धादिङ, तनहु र गोर्खाबाट पोखरा पुर्याइएका 102 शव मध्ये हिजोसम्म जम्मा 16 शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले बताउनुभयो। पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा व्यवहारिक शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गरिने उहाँले बताउनुभयो। शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजी लगायत अन्य व्यवस्थापकीय तथा प्राविधिक तयारी भइसकेको उहाँको भनाइ छ। अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढ़ीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनस्थापनाका विषयमा छलफल हुने जनाइएको छ। भोटेकोशी नदीमा यही भदौ 10 गते बाढ़ी आएपछि पृथ्वी राजमार्ग लगायतका सड़क अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि संघीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रूट आजदेखि निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रूट व्यवस्थापन गरेको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 बजे भित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ। प्रहरी प्रधान कार्यालयले 14 सेट भन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीम फेदीतर्फ जाने रूट निर्धारण गरेको छ। त्यसै गरी काठमाडौँतर्फ आउँदा भने भीम फेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउने रूट तय गरेको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले उक्त बेली ब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था गरेको छ। यसैबीच भोटेको सिबाडीमा साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णवीर स्थित त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिन गई मानिस समेत आवत जावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी धादिङको गजुरी गाउँपालिका 2 स्थित परेवा भीरमा पनि बाढ़ीको कारण सड़कको तल्लो भाग भाँसिएको कारणले सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेको सिबाड़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। र इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसूद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। राष्ट्रपतिको यो भनाई अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो। रेडियो नेपालबाट मध्याह्न 12 बजेको समाचार सकियो। हवस्त, नमस्कार।